सुदूरपश्चिमको आवाज दिने सेफएम 93.8 मेगाहर्ज र बैतडीको रेडियो सौगात 103.6 मेगाहर्ज सुनिनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम फेस टू फेसमा स्वागत छ। म शिवराज भट्ट। श्रोता, हरेक हप्ताको बिहिबार झैँ आज पनि कार्यक्रम फेस टू फेसको नयाँ श्रृङ्खला लिएर आएको छु। तपाईँ इन्टरनेट अनलाइनमा www.dineshfm.com.np लगइन गरेर संसारभर यो कार्यक्रम सुन्न सक्नुहुन्छ। हाम्रो पात्रमा दिनेश एफएम सर्च गरेर पनि देशका विभिन्न कुनाकन्दरा र सात समुद्र पारी रहेर कार्यक्रम फेस टू फेस सुन्नुभएका सम्पूर्ण श्रोतालाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। तपाईँ हाम्रो वेबसाइट www.dineshfm.com.np भित्र लेटेस्ट एपिसोडमा बसेर तपाईँ फेस टू फेस डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हामी विदेशमा रहेका तर नेपालमा केही गर्नुपर्छ भन्ने सोच भएका युवाहरूप्रति केन्द्रित पार्छौँ। श्रोता, भनिन्छ घर छोड्यो भने अनि मात्र आमाको मायाको महत्त्वको बोध हुन्छ, यसै गरी मुलुक छोड्यो भने अनि मात्रै मातृभूमिको वात्सल्यको बोध हुन्छ। देशमा रहेका भन्दा देश बाहिर भएकाहरूमा देशभक्तिको भावना बेला बेला प्रकट भएको पाइन्छ। अझ बाहिर देशमा गएका बेला त्यहाँको विकास, त्यहाँको समृद्धि, त्यहाँको रोजगारीसँग आफ्नो मुलुकको अवस्था तुलना गरेर पनि होला धेरै विदेशमा रहेका युवाहरू अब देशमै केही गर्नुपर्छ भन्ने सोच बनाइरहेका हुन्छन्। त्यहाँको सिकेको सिप स्वदेशमै प्रयोग गर्ने, त्यहाँबाट आर्जन गरेको अर्थ पनि स्वदेशमै खर्च गर्ने र त्यहाँ पढेको विशेषज्ञता स्वदेशमै देखाउने, तर कसरी उनीहरू मुरमुराएका हामी देख्न सक्छौँ। पहिलोपटक धनगढीमा अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको अधिवेशन र भेला हुँदैछ। भोलि र पर्सि दुई दिन भेलामा सुदूरपश्चिम अथवा प्रदेश नम्बर 7 हितका लागि गर्न सकिने सहयोग र प्रयासका विषयमा छलफल गरिनेछ। सुदूरपश्चिमेलीहरू विश्वका 40 देशमा छन्, तर यो भेलामा कम्तीमा पनि 35 देशका युवाहरूको सहभागिता रहने अनुमान गरिएको छ। आज हामी विदेशमा रहेर पनि घर देशको चिन्तामा रहेका, घर देशको उन्नति र समृद्धिको सपना बुनेका तिनै युवाहरूसँग फेस टु फेस हुन्छौँ। आजको कार्यक्रमका लागि हाम्रो स्टुडियोमा आउनुभएको छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको तदर्थ समितिका संयोजक हुनुहुन्छ भरत सिंह नेगी र समाजकै सहसंयोजक हुनुहुन्छ लोकेन्द्र बहादुर बम। नेगी जापानमा हुनुहुन्छ भने बम युएईमा हुनुहुन्छ। यहाँ दुवैजनालाई हाम्रो स्टुडियोमा स्वागत छ।
धन्यवाद।
हजुर, म यहाँ संयोजकजीबाटै सुरु गर्छु। पहिला अब भरत सिंह नेगीज्यूको सुदूरपश्चिममा घर कुन चाहिँ ठाउँ हो र अनि के गर्नुहुन्छ जापानमा, कहिले जापान पस्नु भएको हो? लाखौँ लाख श्रोताहरू सुनिनु भएको छ दिनेश एफएमसँगै बैजेटीको रेडियो स्वागतमा। यहाँको परिचयबाट सुरु गरौँ न।
हजुर, धन्यवाद। म चाहिँ भरत सिंह नेगी, मेरो घर चाहिँ यहाँ महेन्द्रनगर कञ्चनपुर, र म चाहिँ मेरो ब्याकग्राउन्ड भनेको स्वास्थ्य क्षेत्र हो र म नेपालमा चाहिँ 5-7 हस्पिटलमा काम गरेर त्यस पश्चात फेरि अध्ययनको सिलसिलामा म जापानको युनिभर्सिटी अफ टोकियोबाट मैले मास्टर डिग्री गरेँ क्या पब्लिक हेल्थमा। त्यसपछि 1 त्यहीँ युनिभर्सिटीमा पढाइ जब फेरि पनि भिजिटिङ रिसर्चरको रूपमा काम गरिसकेपछि म अर्को युनिभर्सिटीबाट अहिले पब्लिक हेल्थमै पिएचडी सिद्ध्याउँदैछु अहिले।
हजुर, श्रोता, यहाँलाई म जानकारी गराइहालौँ, हामी हाम्रो फर्स्ट फ्लोरमा हाम्रो स्टुडियो छ, उहाँ अपाङ्ग पनि हुनुहुन्छ, दुइटै वैशाखी सहित उहाँ यहाँ आउनु भएको छ। यो चाहिँ तपाईँको जन्मजात हो कि अथवा त्यसपछि भएको अलिक त्यसबारे नि?
हजुर, म चाहिँ अब शारीरिक रूपमा अलिकता अशक्तता भनिन्छ या डिसेबिलिटी,
हजुर,
यो चाहिँ जन्मजात होइन, यो चाहिँ पोलियो भन्ने, यो पोलियो थोपा आजकल अब धेरै बजारमा चाहिँ अब हल्ला सुनिन्छ, अब पोलियो थोपा खुवाउनुपर्छ भनेर, यही पोलियोको कारणले गर्दाखेरि म यो शारीरिक अपाङ्गता भएको।
हजुर, यतै यसै गरी यहाँ छेउमै हुनुहुन्छ सहसंयोजक हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका लोकेन्द्र बहादुर बम हुनुहुन्छ, यहाँको पनि परिचय आफ्नै उसमा सुनौँ न।
धन्यवाद दिनेश एफएम 83.8 यो अवसर जुटाइदिनु भयो। मेरो नाम चाहिँ लोकेन्द्र बहादुर बम हो, जन्मथलो चाहिँ मेरो बझाङ हो, कर्मथलो अहिले युएमा हुन गएको छ र म विगत पनि काठमाडौँमा पहिलादेखि नै म व्यापारी रूपमा थिएँ र पढाइ सकिसकेपछि पढाइसँगसँगै मैले बिजनेस गरेको हुँ र त्यो पछि मैले युए गएँ 2012 र 12 जाने क्रममा मैले 2 मैले भिजिट भिसामा गएँ र त्यहाँ केही रिसर्च गरेँ के चाहिँ उपयुक्त होला भन्ने बिजनेस गरेर सोच बनाएर र मैले नेपालमा पनि होटल र ट्याक्सी व्यवसाय थियो, मैले त्योलाई क्विट गरेर त्यसलाई बन्द गरेर त्यसपछि मैले चाहिँ युएमा गएर ट्राभल एन्ड टुरिज्म सुरु गरेँ र म गएदेखि नै व्यवसायिक रूपमा छु र अहिले पनि मेरो सन एन्ड मुन ट्राभल चाहिँ निरन्तर चलिरहेको छ र त्यसैसँग चाहिँ जोडेर अहिले अन्तर्राष्ट्रिय समाजसँग चाहिँ जोडिएको छु।
हजुर, यो बडा गजबको तपाईँहरूले खास गरी सामाजिक सञ्जालहरू प्रयोग गरेर यो युवाहरूको भेला गराउन सफल हुनुभएको छ। हामी पनि तपाईँहरूको सामाजिक सञ्जाल हेरिरहेका थियौँ। विभिन्न देशमा रहनुभएका तर सुदूरपश्चिम जन्मथलो भएकाहरूले धनगढीमा जम्मा हौँ भन्ने तपाईँहरूको सन्देशहरू हामीले हेरिरहेका थियौँ। यता संयोजकज्यू कहाँ हुन्छ, जसरी यो भेला गर्ने अवधारणा र गर्नुपर्छ र के का लागि गर्नुपर्छ भन्ने कुरा चाहिँ कसरी आयो?
हजुर, धेरै वर्ष पहिलेदेखि नै हाम्रो यो विदेशमा बस्नुभएका सुदूरपश्चिमीहरूलाई चाहिँ अब परेको बेला अब जस्तो कि इन्डिया भयो, थुप्रै यो मलेसियाहरूमा थुप्रै अब सुदूरपश्चिमीहरू चाहिँ त्यहाँ चाहिँ डेथ हुने, त्यसपछि अब त्यहाँ थुप्रै किसिमको समस्याहरू हुने, यस्तो अवस्था त्यहाँ भएका सुदूरपश्चिमीहरू चाहिँ अब एकजुट हुनुपर्छ। त्यस्तो कसैले समस्या छ भने हामीले पनि त्यस्तो भनौँ न अब आफ्नो सक्दो सहयोग गरेर अब उसलाई नेपाल पठाउने कि अथवा कसरी हुन्छ सुख दुःखमा साथ दिने भन्ने कुरा भएको र त्यस्तै अन्य अन्य देशहरूमा पनि सुदूरपश्चिमी समाजहरू गठन भएको कारणले गर्दाखेरि अब हामीले अब प्रत्येक देशमा चाहिँ सुदूरपश्चिमी समाज चाहिँ अब गठन गरेर त्यसले चाहिँ हामी सुदूरपश्चिममा कुनै योगदान दिन सकिँदैन, हामीले एकजुट हुनुपर्छ र हामीले केही गर्नुपर्छ। किनभने अब हाम्रो यो डेभलप्ड कन्ट्रीहरू जस्तो कि अब अमेरिका भयो, युरोप भयो, जापान, यहाँ चाहिँ अब ठुला ठुला अब युनिभर्सिटीहरूमा पनि प्राध्यापन गराइराख्नु भएका सुदूरपश्चिमीहरू हुनुहुन्छ। उहाँको अब त्यो सिप र ज्ञानलाई चाहिँ हामीले सुदूरपश्चिमको हितको लागि गर्न सकिन्छ कि भनेर हामीले चाहिँ सबैलाई चाहिँ यो अहिले जोड्न जमर्को गरेको छौँ।
21 देशमा होइन यहाँहरूको शाखा?
हजुर, अहिले चाहिँ 21 देशमा छ।
अलिकता यहाँ त जापानमा बस्नुहुन्छ, जापान त एउटा विकसित मुलुक र अनि हामी विकासशील मुलुक नेपाल र जापानको अलिकता जसरी युवाहरूको ट्रेन छ, लाखौँ लाख युवाहरू सुनिरहनु पनि रहनु भएको छ यहाँलाई, के चाहिँ छ कि हामी कसरी जापान भन्न सकौँला एउटा सपना?
यो चाहिँ एकदमै अब कठिन क्वेसन छ, प्रश्न चाहिँ अब जापानमा चाहिँ अहिले अब विशेष गरेर टेक्निकल क्षेत्रमा चाहिँ एकदमै धेरै अब अगाडि बढेको देश, संसारमै एकदम अग्र पङ्क्तिमा उभिएको देश हो जापान। नेपालले चाहिँ अब त्यो क्षेत्रमा जानको लागि अब थुप्रै सङ्घर्ष गर्नुपर्छ होला। मलाई लाग्दैन कि 30-35 वर्षभित्र चाहिँ हामीले त्यो हारारीमा पनि पुग्न सकौँला भन्ने।
यदि हाम्रो देशको राजनीतिक स्थिरता भयो र यहाँको युवाहरू खटियो भने हामी 30-35 वर्षभित्र जापान बन्न सक्छौँ?
सम्भव छ, यदि साँच्चै पनि अब यो राजनीतिक अब यो स्थिरता रहने हो र अब विदेशमा भएका ती सिपमा भनौँ न विभिन्न क्षेत्रमा विज्ञहरू हुनुहुन्छ, उहाँहरू नेपालमा आएर अथवा नेपालमै भएकाहरूले पनि यो जोडिएर यो क्षेत्रमा लाग्ने भने पक्कै पनि सम्भव।
यहाँ त पिएचडी पनि गर्दै हुनुहुन्छ?
हजुर हजुर।
कहिले सकिन्छ?
मेरो अब 4-5 महिनामा सिद्धिन्छ।
4-5 महिनामा सकिन्छ? त्यही पब्लिक हेल्थमै हुन्छ?
हजुर, मेरो पब्लिक हेल्थ।
अनि यहाँलाई सोधिहाल्छु, पब्लिक हेल्थमा पिएचडी जापानबाट गरेर त्यहाँको एउटा युनिभर्सिटीमा पढाएर तपाईँसँग त्यत्रो विशेषज्ञता छ, नेपाल फर्किने इच्छा छ कि त्यतै बस्नुहुन्छ?
हजुर, पक्कै पनि नेपाल, मलाई चाहिँ सुदूरपश्चिमको एकदमै माया लाग्छ। त्यही भएको कारणले गर्दाखेरि इभन अब मलाई मसँग यो शारीरिक जटिलता भए पनि म चाहिँ अब केही मात्रामा भए पनि सुदूरपश्चिमको लागि के गरौँ भन्ने कुरा मेरो भित्र आत्मादेखि नै हुन्छ। अब म शारीरिक यो अपाङ्गता भए पनि मैले चाहिँ मास्टर डिग्री गर्दाखेरि मेरो रिसर्च चाहिँ यही कैलालीमा फोकस गरेर यो कैलालीको पुरै जिल्लामा चाहिँ गएर डाटा कलेक्सन गरेको थिएँ।
के बारेमा थियो
त्यो चाहिँ? मेरो यो अपाङ्गताको क्षेत्रमा थियो। अपाङ्गता क्षेत्रमा चाहिँ अब यी अपाङ्गता भएको व्यक्तिहरूले चाहिँ स्वास्थ्य क्षेत्रमा कस्तो किसिमको पहुँच राख्छन् भन्ने कुरा छ, र त्यसपछि यो अपाङ्गता क्षेत्रमा पनि अब विभिन्न किसिमको यो डिस्क्रिमिनेसन हुन्छ,
भेदभाव
भेदभावहरू हुन्छ, ती भेदभावहरू के छ, कस्तो किसिमको छ भन्ने कुरामा
तपाईँको रिसर्च?
हजुर, त्यो भएको थियो।
त्यो रिसर्चको चिस्ट भनिदिनु न, भेदभाव छ है अझै पनि?
हजुर, पक्कै पनि त्यसमा चाहिँ विशेष गरेर यो अपाङ्गता भन्ने बित्तिकै अब एउटा यो एकदमै कमजोर हो भन्ने सोच हुन्छ कि अब
केही गर्न सक्दैन,
केही गर्न सक्दैन तिनीहरूले, अब अपाङ्गता नै अब उनीहरूको जुन चाहिँ मानसिकता छ नि त्यो मानसिकतामा अलिकता
परिवारको बोझ भयो, समाजको बोझ भयो भन्ने खालका धारणाहरू अझै पनि पाइन्छ।
हो, त्यो धेरै छ।
हस्, हामी यतापट्टि लोकेन्जी कहाँ आउँछु, जसरी तपाईँ युएईमा काम गरिरहनु भएको छ, काठमाडौँको बिजनेस बन्द गरेर युएईमा जानुभएको छ, सम्भावनै थिएन काठमाडौँ अथवा हाम्रो नेपालमा कि त्यहाँ धेरै सम्भावना देखेर हो, के चाहिँ लाग्छ?
एकदमै धन्यवाद छ, धेरै राम्रो क्वेसन गर्नुभयो। र अहिलेको तत्कालको अवस्थालाई चाहिँ म जोड्न चाहन्छु, सम्भावना बढी देखेको छ। किन भन्दाखेरि पहिलो त नेपालमा सम्भावना नहुनाको एउटै कारण र कडी भनेको राजनीति अस्थिरता हो। जो राजनीति अस्थिरताले गर्दाखेरि नेपालमा सम्भावना हुँदाहुँदै पनि विभिन्न बन्द हडताल विभिन्न किसिमका घटनाले गर्दा पनि व्यवसायहरूलाई प्रत्यक्ष रूपमा चाहिँ समस्या परिरहेको थियो र खुसी लाग्छ, धन्यवाद दिन्छु अहिले नेपाल सरकारलाई जसले चाहिँ अहिले स्थानीय निकायका निर्वाचनहरू सबै सम्भव भइसकेका छन् र अब चाहिँ मलाई लाग्छ आएका परियोजनाहरू विभिन्न कुराहरू र हामीलाई पनि केही वातावरण एउटा व्यवसाय मैत्री वातावरण बन्न सक्ला भन्ने चाहिँ आशा छ। तर जतिखेर मैले यहाँ क्विट गरेको थिएँ बिजनेस नेपालबाट मैले छोडेर नेपालको बिजनेसलाई सबै अझै यसरी नै भन्नुपर्दाखेरि मैले धनगढीमै मैले जाइँमा चाहिँ 34 लाखमा मैले जग्गा बिक्री गरेको थिएँ र त्यो जग्गा बिक्री गरेको मैले यही बिजनेस गर्नलाई गरेको र म त्यहाँ गएको हुँ र त्यसैले मैले यो भनिरहँदाखेरि तर आज चाहिँ त्यो अवस्था छैन, यसरी आउनुहोस् म विदेशमा भन्न चाहन्न र यहाँको हिसाबले भन्दा त्यहाँ बिजनेस गर्न केही सजिलो छ र त्यहाँ सिस्टमको कुराहरू छ, त्यहाँको कानुनको कुराहरू छ, सबैले पालना गर्छ,
त्यहाँ लगानी त जोगिन्छ कमसेकम,
त्यो चाहिँ
लगानी ग्यारेन्टी
हो, त्यो आफूमा भर पर्छ। जस्तै यहाँ चाहिँ भन्यो भने त्यहाँ 24 घन्टाहरू होटलहरू खोल्न मिल्छ, 24 घन्टा त्यस्तो अथोरिटी लिनुपर्छ गभर्मेन्टबाट, अन्य हुने जति दिनमा हुन्छ त्योभन्दा बढी रातमा काम हुन्छ। अब मलाई लाग्छ आजको दिनमा तपाईँ हामी यहीँ छौँ र यही एफएमबाट सबैलाई जानकारी दिन्छ,
तपाईँ नेपालमा
त्यो अवस्थै छैन।
हजुर, तपाईँ धनगढीमै हुनुहुन्छ, 6 बजे चुपुक्क बजार बन्द भएको देख्नुभयो त्यसो भए?
हो, त्यो पनि देखेँ। त्यो सँगसँगै एउटा अब अप्ठ्यारो लाग्छ, खाना खान चाहिँ गइन्छ, त्यहाँको टाइम र यहाँको टाइम मिलिरहेको छैन। अहिले युएको कुरा गर्नुपर्छ भने अहिले यहाँभन्दा 1 घन्टा 45 मिनट ऊ लेट छ है। अब हामी बेलुका खाना खान गयौँ, होटलमा जाँदाखेरि 9 बजे पुरै बन्द हुँदो रहेछ, जो टाइम युएको 7 बजेर 15 मिनटको टाइम हो। अब त्यो हामी मेरो आफै मेरो भन्ने भने मेरो व्यवसाय राति 10 बजे बन्द हुन्छ, म राति 12 बजे खाना खान्छु भने अब नेपालको टाइमले 2 बजे खाना खानुपर्छ। अब हिजो अस्ति मैले त्यो सेड्युल यहाँ थाहा पाएन, जब मैले खाना खान होटलमा जाँदाखेरि 9 बजे खाना मिलेन। अब यी विविध कारणहरू छन्, सो कारणले पनि यसलाई पनि यहाँ विभिन्न अब स्थानीय निकायले अथवा विभिन्न तरिकाले चाहिँ बजारलाई पनि सन्तुलन गर्यो भने, किन भन्दाखेरि अब टुरिस्टका कुराहरू छन्, विभिन्न बाहिरबाट पर्यटकहरू आइरहेको छन्, तिनीहरूले पनि यी समस्याले गर्दा उनीहरूलाई पनि पर्छ, किन त्यहाँको टाइम र यहाँको टाइम चाहिँ फरक पर्छ। त्यसैले मेरो विचारमा त के भन्दाखेरि विकासका पूर्वाधार र विभिन्न कुराहरूलाई जोड्नका लागि पनि हामीले दिनलाई रातलाई पनि त्यहाँ चाहिँ दिनलाई के अरे रातलाई दिन बनाएको छ भने यहाँ दिन पनि रात छ, रात पनि रातै छ जस्तो छ।
त्यो बारेमा हामी एकदमै तपाईँसँग धेरै क्वेसन गर्ने मन लागेको छ मलाई, हामी कसरी विदेशमा के हुन्छ र हामी यहाँ के गर्न सक्छौँ भन्ने कुरा। तपाईँको यो जुन कार्यक्रम छ भोलि र पर्सिको त्यसमा अलिकति फोकस रहँ सुरुवातमा। जसरी 21 देशका युवाहरू तपाईँको यो सुदूरपश्चिमेली अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजसँग आबद्ध भएका छन्, भोलि कतिजना आउँछन्, कहाँ कहाँबाट आउँछन्, कस्ता एक्सपर्टहरू आउँछन् तपाईँको भेलामा?
एकदम राम्रो कुरा गर्नुभयो, हाम्रो मेन फोकस नै त्यही नै हो। अहिले यो हाम्रो जुन जमर्को गरेका छौँ हामीले, जहाँ योभन्दा पहिला हामीले लगभग 40 देश जतिको हाम्रो पार्टिसिपेन्ट अनलाइन भएको थियो 2016 त्यसले तदर्श कमिटी गठन गरेको, र अहिले हामीले हाम्रो टेन्टेटिभ डाटा चाहिँ लगभग हामीसँग 30 देशको मान्छे सहभागिता हुन्छ भन्दै थिएका छौँ भने, र प्रतिनिधिहरूको हाम्रो लिस्ट हेर्ने हो भने लगभग 150 हाराहारीमा चाहिँ 100 माथि कटिसकेको छ। ती भनेका त्यहाँ बसेका सबैजना आएका छैनन्, त्यहाँ भएका सुदूरपश्चिमी समाजले चाहिँ आफ्ना प्रतिनिधिहरू पठाएका छन्, ती प्रतिनिधिहरूको चाहिँ भेला र त्यो भेलासँग चाहिँ यहाँका विज्ञहरूसँग चाहिँ अहिले हामीले अन्तर्क्रिया जस्तो नै हो। यो एउटा तदर्श कमिटी हामीले अहिले चाहिँ अधिवेशन गर्दैछ भने अर्को यहाँ भएका समसामयिक कुराहरूमा हामी छलफलतिर चाहिँ बढी ध्यान केन्द्रित गर्न गइरहेको छौँ अहिले चाहिँ।
हजुर, कस्तो छलफल, के बारेमा छलफल?
यहाँको विकासको कुरा आउन सक्छ, यहाँको पर्यटनको कुराहरू आउन सक्छन्, अथवा सम्भावित बिजनेसका कुराहरू आउन सक्छन्, या त्यो शिक्षाको कुरा पनि आउन सक्छ, या त्यो मेडिकलको कुरा पनि आउन सक्छ, या त्यो हुने गाउँमा हुने चाहिँ त्यो छुवाछुतको कुराहरू पनि आउन सक्छ। यसलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ र यसलाई चाहिँ आफ्नो ठाउँलाई आफ्नो गाउँलाई चाहिँ कसरी चाहिँ अगाडि बढाउन सकिन्छ, या कम्प्युटरको कुराहरू आउन सक्छ। कम्प्युटर शिक्षा अहिले सुदूरपश्चिमको स्कुलहरूमा हेर्ने हो भने गाउँतिर त्यो पनि देखिँदैन, सायदै कम्प्युटर के हो, ल्यापटप के हो भन्ने कुरा त्यहाँ पनि सिकाउनु पर्ने अवस्था छ। अब ती कुराहरूलाई चाहिँ हामीले जनरली त्यहाँ ध्यान फोकस गरेका छौँ र त्यसमा चाहिँ यहाँका विज्ञहरूले र हामीसँग चाहिँ हामीले पनि उहाँहरूसँग कोअर्डिनेट गरेर चाहिँ केही सहयोग र हामीले उहाँबाट पनि छ भने हामीले पनि गर्न चाहिरहेका छौँ।
हजुर, यहाँ नेगेजी कहाँ आउँछ, जस्तै तपाईँकोमा 4 कार्यपत्र प्रस्तुत गर्छन् मैले थाहा पाएको, शिक्षा सम्बन्धी, व्यापार सम्बन्धी, पर्यटन सम्बन्धी लगायतको, को वक्ता हुनुहुन्छ र के विषयमा पर्सिको सेसन, सायद भोलि उद्घाटन हुन्छ र पर्सि त्यो एउटा डिबेट, एउटा छलफल हुन्छ कि हामी यहाँ के गर्न सक्छौँ भनेर, त्यो बारेमा अलिकति बताइदिनु।
हजुर, हाम्रो पहिलो दिनको चाहिँ अब त्यो उद्घाटन सेसन भयो, अब दोस्रो दिन चाहिँ हाम्रो यो अन्तर्राष्ट्रिय सम्मेलन हो। त्यो सम्मेलनमा चाहिँ विभिन्न हामी आएका प्रतिनिधिहरू चाहिँ त्यसमा सहभागी हुनुहुन्छ। त्यसको साथसाथै अब विभिन्न क्षेत्रका विज्ञहरू, जस्तो कि अब शिक्षाविद भयो, जस्तो अब डक्टर हाम्रो हेमराज पन्तजी हुनुहुन्छ, त्यस्तै अब अर्थविद हाम्रो डक्टर जनक शाह हुनुहुन्छ, त्यस्तै अन्य अन्य क्षेत्रमा
राष्ट्रिय योजना आयोगका
पूर्व सदस्य हुनुहुन्छ,
हजुर
उहाँ हुनुहुन्छ, त्यस्तै अन्य अब विभिन्न क्षेत्रमा भनौँ न अर्थविज्ञ भयो, यो पर्यटन सम्बन्धी उहाँहरू हुनुहुन्छ, उहाँसँग अब उहाँहरूले चाहिँ प्रेजेन्टेसन गर्दै हुनुहुन्छ त्यहाँ चाहिँ, र त्यसपछि
यो सम्भावना छ यहाँ तपाईँहरू यहाँ पनि लगानी गर्नुहोस् भन्ने कुराहरू उठ्छ?
हजुर, त्यहाँ पक्कै पनि त्यो पनि एउटा उठ्छ। त्यसपछि अब हामीले चाहिँ कुन कुन सेक्टरसँग चाहिँ हामीले सहकार्य गरेर हामीले काम गर्न सक्छौँ अथवा लगानी गर्न सक्छौँ भन्ने कुरा पनि हो।
हजुर, यहाँहरूको कार्यक्रम सफल रहोस्। शुभश्री प्यालेसमा भोलि र पर्सि दुई दिन यहाँहरूको सम्मेलन भइरहेको छ, त्यसको हामी शुभकामना गर्छौँ। अलिकति अब अलिक फरक कुरातिर लागौँ। अब मैले सुनेको पढेको जति बेला राजाको शासनकाल थियो नेपालमा, त्यति बेला पनि विदेशमा पढे लेखेको मान्छे कुनै नेपाली छ भने राजाले बोलाउँथ्यो अरे कि यहाँ तपाईँहरूको यहाँ आवश्यकता छ, जलविद्युतको सेक्टरमा हो भनेपछि हाम्रो यहाँ पनि बनाऊ, अरू कुनै पर्यटनको क्षेत्रमा हो भनेपछि हाम्रो यहाँ पनि गरौँ भनेर बोलाउँथ्यो। अहिले धेरै पढे लेखेका युवाहरू, एक्सपर्ट युवाहरू विदेशमा छन्, फर्किन्नन् तिनीहरू, के लाग्छ?
अब यो चाहिँ अलिकता राजनीतिक स्थिरता र अलिकता अब आर्थिक विकासतिर अलिकति लम्किने हो भने पक्कै पनि उहाँहरू फर्कनुहुन्छ होला, मलाई आशा छ। किनभने फर्कनै पर्छ हो, किनभने आफ्नो ठाउँलाई चाहिँ अब उहाँहरूको केही कन्ट्रिब्युसन, उहाँको योगदान चाहिँ पक्कै पनि हुने नै छ, र सबैले अब नेपालको आफ्नो मातृभूमिको माया हुन्छ नै, किनभने अब बाहिर जाँदाखेरि हाम्रो जुन चाहिँ इज्जत हुन्छ नेपालमा चाहिँ त्यो बेग्लै हुन्छ क्या। बाहिरमा बाहिर चाहिँ हामीलाई कसैले चिन्दैन, यदि हामीले यहाँ केही न केही गर्ने हो भने हामीलाई यहाँ धेरै राम्रो अब सम्मान हुन्छ, अब पैसा नहोला तर पनि हाम्रो जुन चाहिँ इज्जत प्रतिष्ठा हुन्छ त्यो चाहिँ आफ्नो देशमा आफ्नो घरमा हुन्छ।
तर अहिले समाज कस्तो भइसकेको छ भने मेरो छोरोले बेचलर पास गर्यो, अस्ट्रेलिया पठाएको छु, युएई पठाएको छु, जापान पठाएको छु, अमेरिका पठाएको छु, आमा बुवा पुरा धाक लगाएर हिँड्नुहुन्छ, तर यो हाम्रो समाज खाली भइरहेको छ, खोक्रो भइरहेको छ भन्ने कुरा बुझिरहेको छैन, त्यसमा गर्व हुन्छ मेरो छोरो बाहिर छ विदेश छ।
अहिले चाहिँ यो हाम्रो अब हाम्रो देशको अब परिस्थिति नै यस्तै भइसक्यो, अब हाई स्कुल गर्ने बित्तिकै उहाँहरू चाहिँ सपना बुन्न थालिहाल्छन् कि म अब अस्ट्रेलिया जान्छु अथवा जापान जान्छु अथवा युएस जान्छु, त्यसैको लागि उहाँले चाहिँ अब कतिपय ठाउँमा चाहिँ पढाइलाई पनि डिस्टर्ब गरेर त्यो आइएलटिएस अथवा भिन्न त्यो प्रिपेरेसन गरेर अब त्यसरी लागि परेर हुन्छ। त्यसले गर्दाखेरि अब के हुन्छ भने अब त्यहाँ पैसा पनि बाहिर जाने भयो, युवाहरू पनि सबै त्यहाँ जाने भयो, त्यो पढे लेखेका युवाहरू मात्रै होइन अन्य अब युवाहरू छन् पढे लेखेका नभए पनि उहाँहरू पनि अब कामको खोजीमा अब मलेसिया भयो, इन्डिया त्यो थुप्रै गइराख्नु भएको छ, र हाम्रो यो गाउँहरू चाहिँ अहिले युवा विहीन भइसकेको छ क्या। त्यसैले अब हो यो पक्कै पनि यहाँले भन्नुभयो,
मैले पनि एउटा घत लाग्दो त्यो असत्य पनि हुनसक्छ, दसैँको टिकाको यही पालिको एउटा तस्विर हेरेको थिएँ फेसबुकमा, दुईवटा बुढा आमा बुवा हुनुहुन्छ तर कुकुरलाई माला लगाइरहनु भएको छ जमराको, घरमा कोही पनि छैन, यही हो साथी, यो अवस्था आउनु थाले हो।
हजुर हो, यो पक्कै पनि गाउँघरमा हेर्दाखेरि यो एकदमै मैले पनि त्यो फेसबुकमा देखेको थिएँ, एकदम मार्मिक छ। अब त्यहाँ चाहिँ अब मर्दा पर्दा पनि लासलाई चाहिँ अब घाटसम्म पुगाउन सक्ने पनि अब त्यस्तो देखिँदैन, महिलाहरूले अथवा बुढेसकाल बा आमाहरूले चाहिँ अब ती कुराहरूले हेरिराखेको छ, त्यसले अब यो अवस्थाले चाहिँ हामीले
चिन्तन मनन गर्नु। यतापट्टि हुनुहुन्छ लोगेनजीको आउँछु, लामो समयदेखि केही बोलौँ भन्ने खोजिरहनु भएको जस्तो लागिरहेको छ। यो परिस्थिति हामी हाम्रो समाज युवाविहीन भइरहेको छ, एक्सपर्ट विहीन भइरहेको छ, एक्सपर्ट जनशक्ति हाम्रो विशेषज्ञ जनशक्ति बाहिर गइरहेको छ, यो चिन्तन मनन गर्ने बेला आएको होइन भने?
एकदमै राम्रो क्वेसन गर्नुभयो, म अहिलेको क्वेसनमा फर्किने मन थियो, त्योसँग रिलेटेड आयो, राम्रै भयो। चिन्तन गर्ने बेला त अहिले होइन पहिलादेखि नै थियो, र जुन राजाको पालाको कुरा गर्नुभयो उनीहरूसँग आइदरमा मलाई के भन्ने मन लागिरहेको छ भने जसले चाहिँ बोलाउँथ्यो भन्ने कुराहरू जो गर्नु भने जसले पठाउँथ्यो उसले बोलाउँथ्यो, दिने मान्छेले लिन पनि जान्नुपर्छ, र त्यतिखेर त्यो डाटा थियो, राजाले त्यो गर्ने गरेको थियो होला है, त्यो हाम्रोभन्दा थोरै अगाडिकै काल भन्नु, हामी त्यतिखेर सानै विद्यार्थी थियौँ, तर आजको दिनमा जब हामी पनि शिक्षित भयौँ र हामीले पनि केही कुरा बुझ्न जान्यौँ, र अहिले के छ अवस्था, किन त यो यस्तो भइरहेछ, यो चिन्ताको सबैभन्दा एउटा युवा सर्कल, एउटा जनशक्ति केही गरौँ भन्ने युवाहरू आज चाहिँ विदेशी नै बढिराखिरहेछ। त्यो कारण के हो भने दुई किसिमले छ, एउटा रोजगारीको लागि होला, कोही पढ्नका लागि छ, कोही व्यवसायिक रूपमा पनि छ। तर के हो त भने अघिको क्वेसनलाई भन्दाखेरि आजका दिनमा चाहिँ धेरै स्कलरसिप हुन्छन्, स्कलरसिप कसलाई हुन्छ भन्ने कुरा तपाईँ हामीलाई पनि थाहा छ, पल्ला वर्गको माइलीलाई पनि थाहा छ उल्ला घरको दाई चाहिँ ठुलो मान्छे थियो. अब ती कुराहरूले गर्दाखेरि कोही इन्डियामा पढेर होलान्, कोही अस्ट्रेलियामा होला, कोही अमेरिका होला, कोही जापान होला, विभिन्न देशमा उनीहरूले स्कलरसिप गभर्मेन्टले नेपाल सरकारको तपाईँ हाम्रै पैसाले चाहिँ हामीले तिरेको करले चाहिँ विदेश पढाइ भइरहेछ. तर किन त नेपाल सरकारले चाहिँ ती निकायले चाहिँ ती गएका व्यक्तिहरूलाई चाहिँ फर्के कि फर्केन भनेर डाटा कलेक्सन गर्छ गर्दैन? यदि गर्यो भने जस्तै योभन्दा पहिला लालबहादुर यादव पण्डित हुने अवस्थामा चाहिँ जस्तै जोसँग चाहिँ पिआरका कुराहरू थिए, आज त्यो पिआरको कुरा जब उहाँहरूले स्ट्रङली जब प्रोसेस चाल्यो नि त्यो त कन्ट्रोल भयो नि त. आज देशका लागि एउटा ठुलो काम निस्क्यो नि त. ती व्यक्तिहरूले कतिले छोड्यो, कतिले देश छोड्यो, कतिले चाहिँ पिआर छोडेर आए. अझ त्यो अब चाहिँ नेपाल सरकारले ती विज्ञ टिमहरू हजारौँ नेपालीहरू अरबौँ रुपियाँ अरबौँ डलर नेपालकै पैसा दिएर नेपालकै करको पैसाले चाहिँ आज विदेशमा पढिरहेका छन् र उनीहरू उतै विलय भइरहेछन् र त्यसलाई चाहिँ फर्काउने जुन गभर्मेन्टको नीति हो त्यो नीति अहिले भएको छैन. त्यो नीति चाहिँ कार्यान्वयन भयो भने ती टिमहरू यहाँ आएर अझ काम गर्नेछन् र त्यसले चाहिँ अझ विकासलाई टेवा पुर्याउँछ र कसैलाई यो रहर होइन. अहिले विदेशमा धेरैजना बेरोजगारी भएर हामी गएका हौँ तर हामीलाई त्यो विदेश जानु चाहिँ हाम्रो रहर चाहिँ हुँदै होइन. यो चाहिँ चिन्ता हामीलाई भन्दा पनि हामीलाई छ, हाम्रो घरलाई छ, परिवारलाई छ र योभन्दा बढी चिन्ता चाहिँ राज्यलाई हुनु जरुरी छ. किन भन्दा त्यो भोटिङको कुरामा पनि हेर्नुहोस् भोटिङ कति कम यहाँ खस्छ. किन भन्दा त्यसको धेरै जनशक्ति त युवा भोटिङ गर्ने जनशक्ति त विदेशमा छ. त्यो त यहाँको सबैले बुझ्नुपर्छ.
परिवर्तन चाहने युवाहरू त बाहिर छ,
बाहिर छ. त्यो उनीहरूले धेरै कुरा अब त्यो बाध्यताले बाहिर छ. उनीहरूले एउटा दुई किसिमको बाध्यता छ. एक
तर एउटा कुरा नि लोकेनजी, एउटा उखान छ नि, खाने मान्छे खाऊँ भने के भन्छ नि, कान्छा बाबुको अनुहार नखाऊ भने दिनभरिको शिकार भने जस्तै. तपाईँहरू विदेशमा गएर काम गरेर त्यहाँ हेरेर मुलुकको माया लाग्छ र त्यहाँ सम्भावना छ भनेर देख्नुहुन्छ र यस्ता कुराहरू तपाईँ हामी गर्छौँ. तर जो गएकै छैन, ऊ गएर कमाएर आइसक्यो तर मलाई जाने अवसरबाट आदर्शका कुरा गऱ्यो भनेर जाने क्रम पनि छ कि त्यहाँ, त्यो नरोकिनुको पछाडि त्यो सरकारले गर्नुपर्ने होइन कि अब तपाईँहरूका लागि सम्भावना यहाँ छ, तपाईँहरूका रोजगारी यहाँ छ, तपाईँहरूका लागि यो कुरा यहाँ छ, अब एक्सपर्टले पनि यहाँ जब पाउँछ भन्ने खालका कुराहरू सरकार त्यतातिर केन्द्रित भएको छ कि कतातिर केन्द्रित भएको छ तपाईँलाई के लाग्छ?
अब सरकार अहिले देश विकासमा सरकार नलागेको होइन, त्यो स्टेप बाई स्टेप हुने कुराहरू हो. राजनीति अस्थिरताको कारणले गर्दा त्यो ढिला हुन गयो. किन भन्दाखेरि अहिले हेर्नुहोस्, 20 वर्ष पछाडि चाहिँ हामीले स्थानीय निकायको चुनाव भयो, त्यो पनि प्रोसेस गर्न सरकारले नचाहेर त होइन नि त, चाहिरहेको थियो. 56 पनि चाहेको थियो, 63 पछि पनि चाहेको थियो, 70 चुनाव पछि पनि चाहेको थियो, तर बल्ल आएर 74 चाहिँ त्यो भयो. यो राज्य लागि नै रहेछ. तर के हो भन्दाखेरि अब हुने जो स्थानीय निकाय भने त्यो स्थानीय निकाय चुनाव भयो, स्थानीय निकायलाई जिम्मा दियो भन्ने होइन. अब आउने परियोजनाहरूलाई पनि तिनीहरूलाई चाहिँ सही तरिकाले कार्यान्वयन गर्नु पऱ्यो. ती परियोजना आउने कुराहरूलाई पनि अबका दिनमा चाहिँ त्यसलाई चाहिँ अनुगमन टोली चाहिँ एउटा चुस्त र दुरुस्त टाइपको बनाउनु पऱ्यो र जसले के गरोस् भने त्यहाँ अब गाउँमा भएका युवाहरूले चाहिँ अलिकता खोकुलो मनस्थिति दियोस्. कहीँ बाटो भत्किरहेछ भने स्थानीय निकाय गएर चाहिँ नगरपालिका गएर त्यहाँनिर तुरन्त डोजर लाग्ने अवस्था आओस्. आज यहाँबाट बजाङ पुग्दाखेरि 13 बाटो छ. त्यो 13 होइन, 300 कुरा हो. 300 जानलाई चाहिँ 4-5 पुग्ने अवस्था आउला. त्यहाँ चाहिँ 2 बाटो भत्किएर 2 रोकिनुपर्ने अवस्था छ. यी कुराहरू चुस्त दुरुस्त यदि देखाइयो भने त्यहाँ आउने विभिन्न अब तरकारी खेतीहरू कृषिमा चाहिँ अझ स्थानीय निकायले अलिक फोकस गर्यो भने विकासका कुरामा चाहिँ अब हामीभन्दा पनि हामी त सहकार्य गर्न तयार छौँ. हामीले सल्लाह सुझाव त्यही गरौँ भनेर अन्तर्राष्ट्रिय समाजले यो किसिमको एउटा अन्तर्क्रियाहरू भेला पनि गरेको छ. तर सबैभन्दा सक्रिय चाहिँ अब स्थानीय निकायले चाहिँ त्यहाँका युवाहरूलाई चाहिँ ढुक्क बनाउने दिन आएको छ. उनीहरू चाहिँ अझ त्यहाँको समाज, त्यहाँको स्थानीय निकाय र विद्वान र बुद्धिजीवीहरूले चाहिँ अब चाहिँ अलिकता युवाप्रति चाहिँ केन्द्रीकृत हुनुपर्छ भन्ने भन्छ.
हस्, हामी कुराकानी जारी राख्छौँ. स्वतः तपाईँ सुदूरपश्चिमको आवाज दिने सेवमसँगै बैतडीको रेडियो स्वागतबाट कार्यक्रम फेस टु फेस सुनिनु भएको छ. आजको फेस टु फेसमा हामीसँग स्टुडियोमा हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका संयोजक हुनुहुन्छ भरत सिंह नेगी हुनुहुन्छ. उहाँ जापानमा हुनुहुन्छ अहिले र यो कार्यक्रमका लागि आउनु भएको छ. यसै गरी अर्का अतिथि हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका सहसंयोजक हुनुहुन्छ लोकेन्द्र बहादुर बम. उहाँ युएईमा हुनुहुन्छ, आज धनगढीमा हुनुहुन्छ र भोलि र पर्सिको कार्यक्रम सकाएर उहाँहरू जानुहुन्छ. तपाईँहरू कतै नै जानुहोला तर अहिले पालो भएको छ ब्रेकको.
सुवर्ण अवसर. एसएलसी उत्तीर्ण, अनुत्तीर्ण र प्लस टू अध्ययनरत एवं प्लस टू उत्तीर्ण विद्यार्थीहरूका लागि 100% जब ग्यारेन्टीका साथ अन्तर्राष्ट्रिय स्तरको र अन्तर्राष्ट्रिय मान्यता प्राप्त होटल म्यानेजमेन्ट कोर्समा तालिम गर्ने अवसर अब हाम्रै सहर धनगढीमा खुलेको सहरर्ष जानकारी गराउँदछौँ. पढाइ हुने कोर्सहरू: 6 प्रोफेसनल डिप्लोमा प्रोग्राम, 1 एक्जिक्युटिभ डिप्लोमा प्रोग्राम, 6 कुकिङ एन्ड बेकिङ लेभल 2, फास्ट फुड कुक, जनरल कुक, होटल असिस्टेन्ट, असिस्टेन्ट कुक. सिट सीमित छ. विस्तृत जानकारीका लागि कृतिगङ्गा इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी शिव मन्दिर चोक बैयाबेहरी 2 धनगढी सम्पर्क नम्बर 0995242447 9862637389006005
खाउला पिउला रमाइलो गरौला दसैँ आयो फेरि बाँडौँ मिलेर खुसियारी यसपालिको दसैँ तिहारमा एमआईको मोबाइल सेट खरिद गर्नुहोस् र उपहार योजनामा सहभागिता जनाए दुबई टुर ब्याङ्कक टुर पल्सर गोल्ड कोइन सिल्भर कोइन सपिङ भाउचर्स एमआई फोन एमआई ल्यापटप एमआई स्कुटी एमआई टिभी र अन्य एमआईका प्रोडक्टहरू जित्नुहोस् एमआई मोबाइल्स
विशेषज्ञ डाक्टरहरूको टोली अब नमबुद्ध अस्पताल र नमबुद्ध मेडिकेयर जोनमा वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंह एमजी डीएलओ एफआईसीएस गोल्ड मेडलिस्टबाट प्रत्येक दिन नाक कान घाँटी सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा सफल अपरेसनका साथै वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनुप पोखेल एमबीबीएस एमएस अर्थो केयुबाट प्रत्येक दिन हाड जोड्नी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको उपचार तथा अपरेसन गरिन्छ। नवबुद्ध अस्पताल प्रणालीमा उपलब्ध डाक्टर तथा उपचारहरू वरिष्ठ नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदबाट प्रत्येक दिन स्वास्थ्य उपचार सेवा उपलब्ध गराइन्छ। साथै हाम्रो यस अस्पतालमा अत्याधुनिक दूरबीन विधिबाट पित्त थैलीको पत्थरीको सफल अपरेसन गरिनुका साथै हाइड्रोसिल हर्निया एपेन्डिसाइटिस पाइल्स फिस्टुला र स्तनका गाँठागुठीको सफल उपचार तथा अपरेसन गरिन्छ। सम्पर्क नवबुद्ध अस्पताल प्रणाली धनगढी उपमहानगरपालिका 8 बुद्ध चोक र नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मेन रोड धनगढी मालपोत जाने बाटो। सम्पर्क नम्बर 0915211474 9848573729।
एनआईसी एशिया बैंक दसैँ तिहारको उपहार घर खर्चमा छुटै छुटको बहार साथीको साथ पाएपछि यसपालीको दसैँ तिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा जोड्ने सपना। विशेषताहरू
0.9% मासिक ब्याज दर,
प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्याङ्कन, बीमा तथा कर्जा सूचना लगायत कुनै पनि दस्तुर शुल्क नलाग्ने।
घर निर्माण गर्न, घर वा जग्गा खरिद गर्न वा अन्य ब्याङ्क तथा कर्जा वित्तीय संस्थाको कर्जा स्वाप गर्न समेत मिल्ने।
25 वर्षसम्मको कर्जा भुक्तानी अवधि,
2 वर्षसम्म ब्याज दर परिवर्तन नहुने,
3 कार्य दिन भित्र कर्जा स्वीकृत हुने।
घरबाटै कर्जाको एलिजिबिलिटी रकम जाँच गरी कर्जा आवेदन दिन सकिने।
मासिक रूपमा किस्ता वा ब्याज मात्र भुक्तानी गर्ने सुविधा। मौकाको फाइदा आजै उठाइ हाल्नुहोस्, आफ्नो सपना आजै पूरा गर्नुहोस्। विस्तृत जानकारीको लागि मोबाइलको मेसेज बक्समा गई होम टाइप गरेर 34488 एसएमएस गर्नुहोस् अथवा आफ्नो नजिकैको एनआईसी एसिया ब्याङ्कको शाखामा सम्पर्क गर्नुहोला। यो योजना सीमित अवधिको लागि मात्र लागू हुनेछ।
एनआईसी एसिया ब्याङ्क पनि साथी पनि।
खुसीको खबर, हाम्रै सहर धनगढीमा रहेको यस नवबुद्ध अस्पताल प्रणालीको शाखा नवबुद्ध मेडिकेयर जोनमा यही असार 1 गतेबाट प्रत्येक दिन वरिष्ठ नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर बीबी सिंहबाट उपचार सेवा उपलब्ध भइरहेको सबैमा जानकारी गराउँदछौँ। हाम्रा सेवाहरू नाक कान तथा घाँटी सम्बन्धी सम्पूर्ण रोगको सफल उपचार तथा अपरेसन गरिन्छ। साथै अत्याधुनिक दूरबीन विधिबाट पित्त थैलीको पत्थरीको सफल अपरेसन, हर्निया, एपेन्डिसाइटिस, हाइड्रोसिलको पनि सफल अपरेसन गरिन्छ। सम्पर्क नवबुद्ध मेडिकेयर जोन अस्पताल लाइन मालपोत जाने बाटो। सम्पर्क नम्बर 0915221474 9862607043।
म तिमीलाई एउटा कथा भन्नेछु के तिमी सुन्छौ? पर्ख, पहिला मलाई प्राण बबल गम खान देऊ। कथा यो हो कि पर्ख, मलाई बबल गम फुलाउन देऊ। देख्यौ बबल गम कति ठुलो थियो। कथा यो हो कि आहा, प्राण बबल गममा ट्याटु रहेछ। पर्ख यो मलाई टास्न देऊ। के यो राम्रो छैन? कथा यो हो कि म स्कुलको लागि ढिलो हुँदैछु। कथा पछि भन्नेछु।
पहिला प्राण बबल गम अनि कथा।
DFM Time Check. It's 9:30 AM.
इस टाइम चेक का प्रायोजक
टीवी हेर्ने इंटरनेशनल तरीका दिस होम डिलाइटफुल लाइफस्टाइल।
तेरा नाम दे तो 8 मेगा
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएम 93.8 मेगाहर्जको तरङ्गसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजका संयोजक भरत सिंह नेगी र सहसंयोजक लोकेन्द्र बहादुर बम हुनुहुन्छ। हामीले उहाँको कार्यक्रम र केही विदेशमा भएका कुराहरूका बारेमा कुराकानी गऱ्यौँ। यहाँ दुवैजनालाई फेरि स्वागत गर्दै अलिकता हामी भारतको कुरा गर्छौँ। तपाईँहरू युएईमा जापानमा जानुभएको छ, त्यहाँ अलिकता राम्रो मुद्रा पनि छ, राम्रो काम पनि छ, तर भारतमा तपाईँहरूले गए जस्तै तपाईँहरूको सामान्य तथ्याङ्क सरकारसँग पनि हुन्छ कि कति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कति कहाँ गए भन्ने कुरा, तर भारतको कुनै तथ्याङ्क छैन। तपाईँको यो कार्यक्रममा भारतका पनि केही प्रवासी नेपालीहरू आइरहनु भएको छ, यही पाउने कामका लागि पनि मान्छे भारत जान्छन्, किन जान्छन् होला, के लाग्छ यहाँलाई, अथवा सरकारले यहाँ के गरिदिएको भएपछि त्यो जनशक्ति नेपालमै हुन्थ्यो कि? यता नेगीजी सेन्जुजीलाई सोध्छु।
हजुर, पक्कै पनि अब नेपालका धेरै युवाहरू, लाखौँ युवाहरू चाहिँ इन्डिया प्लान भएको,
तर हामी त यही पश्चिमको नाकाबाट अब तिहार सक्यो कि हेर्न सक्छौँ, लाइन लगाएर।
हजुर, अब त्यहाँ पनि अब उहाँहरू त्यति हाई लेभलको भनौँ न, त्यो जब गर्ने होइनन्, अब अलिकता लोअर लेभल, तर तैपनि अब उहाँहरू चाहिँ अब त्यहाँ चाहिँ अलिकता राम्रो इन्कम भएको कारणले गर्दाखेरि त्यस्तोमा लागेको पाइन्छ। अर्को कुरा, अब यहाँ हाम्रो समाज नै यस्तै किसिमको भइसक्यो कि अब कसैले अब त्यस्तो खेतीपाती गर्ने भने यो त खेतीपाती नै गर्यो, अब त्यस्तो के हेर्ने दृष्टिकोण,
कामको सम्मान गर्ने संस्कार भएन।
हजुर, हो, त्यो कामको सम्मान भएन। जस्तो कि अब हामी जापानमै भन्यो भने पनि त्यहाँ चाहिँ एउटा त्यो ठुलो लेभलको डाइरेक्टरले पनि त्यो टोकरी आफै लगे गुडाएर लग्छ क्या, त्यहाँ चाहिँ कोही त्यस्तो पिउन अथवा त्यस्तो भन्ने कार्य सहायक भन्ने केही पनि हुँदैन, त्यो उनीहरूको
टोकरी ठाउँसम्म लैजा।
हजुर, त्यो गर्छ, अब त्यस्तो हुन्छ। अब नेपालमा भने चाहिँ अब अलिकता
कस्तो नगर्न राखेको मान्छे रहेछ, हजुर, आफै गुडाउँदैछ,
हो, त्यस्तो हुन्छ क्या। त्यो भएको कारणले गर्दाखेरि अब यस्तो किसिमको जुन हुन्छ नि सम्मान गर्ने कामप्रति त्यो नभएको कारणले गर्दा पनि एउटा यो समस्या उत्पन्न भएको जस्तो लाग्छ मलाई।
हजुर, जसरी मैले धेरै यहाँ जस्तै खास गरी भारतमा काम गर्नेहरूसँग पनि कुरा गरियो, भारतमा काम गर्नेहरूमाथि कार्यक्रम गर्ने सङ्घ संस्थाको पनि इन्टरभ्यू गरियो, भारतमा जानेहरू त्यहाँ गएर पनि त्यही गाई फार्ममा काम गर्छ, गाई भैँसी दुहुने काम गर्छ, आलु बारीमा गोड्ने काम गर्छ, सिमलामा गयो भनेपछि स्याउका बगैँचाहरू कुर्ने र टिप्ने काम गर्छ, होइन, अब स्याउ टिप्ने काम हाम्रो यहाँ नभए पनि कमसेकम गाई भैँसी पालेर अथवा बाख्रा पालेर मासुजन्य पदार्थका लागि अथवा तरकारी लगाएर यी सम्भावनाहरू पनि यहाँ छन् है भन्ने कुरा हाम्रो समाजमा सम्झाइदिएन कसैले, लाग्छ?
हजुर, यो अलिकता गाह्रो छ, तर पनि यो भइरहेछ। कतिपय अब हामीहरू हेर्छौँ, कुनै अब कृषकहरू थुप्रै ठाउँमा त्यस्तो केही इक्जाम्पलहरू छन्, त्यो नभएको होइन, तर पनि अब हामीले अलिकता हुनसक्छ हामी अब गभर्मेन्ट अब यो सरकारी पक्षबाट चाहिँ अब त्यो क्षेत्रमा चाहिँ अलिकता हामीलाई करेज अलिकता गऱ्यो भने सायद हुनसक्छ त्यो भविष्यमा गएर, किनभने अब यो गर्नै पर्ने हुन्छ, यी नगरिकन अब हाम्रो यो अब सुदूरपश्चिमको विकास सम्भव पनि छैन क्या।
आफ्नो जनशक्ति र आफ्नो मान्छे रोकाउनका लागि, आफ्नो किसानलाई टिकाउनका लागि एउटा गजबको इन्डियाको एउटा मैले त्यो पढ्नु पाएको थिएँ, त्यहाँको सरकारले धेरै खाद्यान्न किनिदिन्छ अरे के किसानको सही मूल्यमा, अनि त्यसलाई डम्प गरेर राख्छ। जब बजारमा अभाव हुन्छ अनि त्यो बजारमा ल्याउनका लागि, तर कहिले काहीँ त बजारमा अभाव हुँदैन अनि त्यो डेट स्क्वायर हुन्छ अनि त्यसलाई गएर डिस्ट्रोय गरिदिन्छ अरे कि। उसले किसानलाई, उसले त्यहाँ आफ्नो एउटा मजदुर लेभलको व्यक्तिलाई त्यसरी आफ्नो देशमा टिकाइराख्छ। हाम्रो देशमा यस्ता योजनाहरू केही आउनु पर्दैन अब?
हजुर, पक्कै पनि अब त्यो फुड सेक्युरिटी सम्बन्धी कुरा भयो, त्यो चाहिँ अब यहाँ पनि यदि त्यस्तो किसिमको कुनै सिस्टमहरू गर्ने हो भने पक्कै पनि अब सरकारले चाहिँ सोच्नुपर्ने हुन्छ त्यस्तोमा, किनभने अब जुनसुकै
पनि पश्चिमबाट इन्डिया जानेहरू त त्यही खानकै जोहोको लागि त।
हजुर, त्यो पक्कै पनि त्यही हो, किनभने अब कतिपय अब त्यो रिमोट एरियामा माथि दुर्गम क्षेत्रमा चाहिँ अब वर्षभरि खान पनि पुग्दैन, त्यो भएको कारणले गर्दाखेरि अब केही उताबाट कमाएर यहाँ चाहिँ फेरि किनेर।
तपाईँ हामी जस्तो मध्यम वर्गकोहरू तेस्रो मुलुकतिर लाग्छौँ, तर केही नभएको त भारतै जाने त हो,
एकदम
तिन महिनाको वर्षभरिको उत्पादनले तिन महिनाको लागि पुग्छ। हजुर, यता लोकेन्द्रजी कहाँ आउँछ, तपाईँलाई के लाग्छ कि यो जनशक्ति, यो पनि त हाम्रो एउटा श्रम बजार सस्तोमा बिना मूल्यमा बाहिर गइरहेको होइन जस्तो लाग्दैन?
अब एकदमै राम्रो कुरा गर्नुभयो, मलाई त्यो भन्ने बित्तिकै एउटा एकदमै ऊ भित्रैबाट नै एउटा जोस आइरहेको छ। किन भन्दाखेरि अहिले भर्खरै शिवजीले जो भनिराख्नु भएको छ, तपाईँ हामी जस्तो मध्यमवर्गीय बाहिर जान्छु भन्ने कुरा, हामी पनि म मेरै व्यक्तिगत कुरा गर्ने हो भने म पनि त्यही बझाङमा चाहिँ हुर्केको मान्छे हो र एउटा सामान्य स्कुलबाट चाहिँ सुरु गरेको मान्छे हो र त्यही क्रममा आज जस्तै मसँग एकदम सहयोगी हुनुहुन्छ बरस सर, जसले चाहिँ एउटा डिसेबल मान्छे यहाँ आज आइराख्नु भएको छ र जापान जस्तो ठाउँमा गएर उहाँले पढ्दै पनि हुनुहुन्छ, सम्भव नहुने भए उहाँलाई पनि उहाँ जस्ता धेरै मान्छे यहाँ थिए, उहाँ पनि एउटा सम्भव हो। तर त्यो के हो भन्दाखेरि हामीमा चाहिँ क्रिएटिभ माइन्डको चाहिँ खाँचो भइरहेछ, क्रिटिसाइजलाई अब हटाउनु पर्ने दिन आइरहेछ। त्यसैले गर्दा जस्तो अब इन्डियाको कुरामा तपाईँले भन्दै हुनुहुन्छ भने इन्डियामा के छ भन्दाखेरि एक त हाम्रो नजिक एउटा मित्र राष्ट्र हो र योसँग धेरै भन्ने गरिएको छ चेलीबेटीको सम्बन्ध छ भन्छ, पूर्वको नाका हेर्नु भने त्यही नै सम्बन्ध छ, त्यो त्यो नाका त्यो कारणले पनि त बढी छ। अहिले यहाँ पनि भन्यो भने दार्चुलाको कुरा गर्नुहुन्छ, अन्छाबको कुरा गर्नुहुन्छ, त्यही बैतडीको कुरा गर्नुहुन्छ, धेरैको बिहा पनि इन्डियामा भइसकेको छ र उनीहरूको बिहे पनि नेपाल हुन्छ। हामीसँग त्यो जागिरका लागि मात्र इन्डिया
सहज आवागमन पनि छ,
खुल्ला एउटा के भन्दा जागिरका लागि मात्र इन्डिया जान्छ भन्ने कुरा पनि अबका दिनमा चाहिँ हामी त्यति मात्र नल्यौँ। किन भन्दाखेरि आफ्नो फ्यामिली नाताको कारणले पनि इन्डिया अपडाउन भइरहेछ, अपडाउन उसको आमा बुवा अहिले छोरै त्यहीँ जन्मेर हुर्किया छ, के त्यो छोरा नेपालमा पढेर चाहिँ इन्डिया जागिर गर्न गएको त, ऊ त्यहीँ जन्मिसक्यो, त्यहाँ हुर्किसक्यो, उसको आमा पुगे त्यहाँ छ, त्यो कारण पनि एउटा छ। अर्को कुरा के छ भन्दाखेरि किन काम गर्न चाहिँ इन्डिया चाहिँ काम गर्न चाहन्छन्, थर्ड मुलुकमा गएर काम गर्न चाहन्छन् र स्वदेशमा काम गर्न चाहँदैन भनेर, दुईवटा पाटाहरू छ त्यसमा। एउटा कुरा हामी भनौँ, आज तपाईँ जुन ठाउँमा हुर्कनु भएको छ, म बझाङमा हुर्केको छु र बैतडीमा देखेको छु, विभिन्न ठाउँमा सुदूरपश्चिमका जिल्लाहरूमा म घुमेको छु, त्यहाँ सुगमवासी प्रथा धेरै छ, त्यहाँ एक एउटा अक्षता लगाउनलाई पनि चामल नभएको व्यक्ति पनि छन् र मैसँग छन्, जो व्यक्ति अहिले भन्छु कोरिया गए, जोसँग केही पनि थियो, भएको सम्पत्ति सबै सेती नदीले बगाइदियो, त्यो मान्छे जसले केही पनि पाएको छैन गभर्मेन्टबाट, म ती नाम अहिले लिन चाहँदाखेरि धेरैजनाले अहिले सुनिराख्नु होला, उहाँलाई साँच्चै हो है भन्नु होला, म नाम लिन चाहन्न, उहाँ अहिले कोरिया जानुभयो, कोरियामा दुःख, सुरुमा साउदी जानुभयो, साउदीबाट आएर कोरिया जानुभयो, कोरियामा पनि सक्सेस हुनुभयो, त्यसपछि गएर अहिले युएसएमा हुनुहुन्छ। हेर्नुहोस् भन्नु चाहिँ उहाँसँग अक्षता, उहाँलाई एउटा टिका लाउन अक्षता पनि थिएन, जो चाहिँ नदीले बगाएर गयो, भनेपछि गर्न चाहनेको लागि हो, जब पर्छ तब गर्छ। एउटा मैले पहिलो कुरा के हो भने काम गर्न एउटा हाम्रो यहाँको चाहिँ शिक्षा अलिकता हामी पहाडी भेगमा भएर हो, यहाँ कम्प्युटर शिक्षा विभिन्न शिक्षाको चाहिँ अलिक विकास गर्नुपर्ने जरुरी छ। जब मान्छे शिक्षित हुन्छ नि, एउटा कविले भनेको थियो नि, फलेको बिर्सेको हाँगो नझुकेको कहाँ छ र, त्यो धेरै पछि लागु हुन्छ। जब मान्छे शिक्षित हुन्छ, जब जिम्मेवारी आउँछ, उसले चाहिँ त्यो अब उसले श्रमसँग चाहिँ उसले लड्छ, तर श्रमसँग चाहिँ डराउँदैन, श्रमलाई चाहिँ उसले घृणा गर्दैन, श्रमलाई माया गर्छ। त्यसैले गर्दा हामी विदेशमा गएकाहरूले त्यो कुरा बुझेका छौँ, समयसँग हामी पैसासँग समयसँग पसिनासँग चाहिँ हामी लडिरहेका छौँ, तर त्यो घरमा बस्दाखेरि त्यहाँ त्यो अवस्था छैन। अब स्थानीय निकायहरूले जब अब यो माहौल बनेको छ, अब सरकारले के गर्नु पऱ्यो भन्दा कृषिलाई फोकस गर्नु पऱ्यो। जसरी चाहिँ आज एकदम खुसीको कुरा के छ, मैले भर्खर 4-5 वर्षपछि सुदूरपश्चिम आएको थिएँ र पहाडी बेल्टमा हेर्दाखेरि दुईवटा भत्ता देखेँ मैले, एउटा चाहिँ वृद्ध भत्ता छ, एउटा चाहिँ विधवा भत्ता छ, एकदम धन्यवाद छ नेपाल सरकारलाई। त्यो त त्यति समय दिँदाखेरि ती विधवाहरू पनि खुसी छन्, ती वृद्ध पनि खुसी छन् र त्यो सँगसँगै अझ त्यसमा पनि क्याटेगोरी छुट्याइदिएको छ, जस्तो दलित क्याटेगोरी र अब गैरदलित भनेर छोडिया छ, एकदम राम्रो गरिरहेको छ, त्यसलाई पनि म सम्मान गर्न चाहन्छु। त्यस्तै गरेर चाहिँ खै त युवाका लागि चाहिँ बेरोजगारी भत्ता गरेको, भत्ता चाहिँदैन, पैसा सबैलाई बाँडेर हुने होइन, तर उसलाई केही गर्ने केही गर्न सक्ने क्षमताको विकास गरौँ, त्यहाँ चाहिँ कृषि सम्बन्धी विभिन्न ट्रेनिङ दिउँ, फ्रीमा ट्रेनिङ हुन्न गभर्मेन्टले होइन, त्यस्तै गरेर त्यो तरिकाले चाहिँ अब चाहिँ हामीले उनीहरूलाई चाहिँ क्रिएटिभ माइन्ड युज गर्नु जरुरी छ। यहाँ हुने जो इन्डियामा जाँदाखेरि काम गर्न चाहने, विदेशमा गर्न चाहने, यहाँ नहुने एउटा कारण के छ भन्दाखेरि अहिले पनि सुदूरपश्चिममा केही भेभागमा छ भने छुवाछुत चाहिँ अहिले टुटेको छैन, छुवाछुत अहिले पनि देखिरहेछ, हलो समाति हुने समस्या आउँछ भन्ने एउटा अहिले पनि देखिरहेछ, त्यहाँका अहिले पनि केही धरानीहरू अहिले पनि उनीहरू पनि हलो समात्न अहिले पनि चाहँदैनन्, त्यो कारणले पनि विकास हुन सकेका छैन। आफ्नै पेट पाल्नु छ, आफूले हलो समात्न लाज मान्ने, उनीहरू नबुझेर हो, मैले अहिले होइन 2000 मैले 53 चाहिँ हलो समातेको थिएँ, म एउटा ठौरीको छोरा हो, जो कारणले गर्दा मैले मेरो घरबाट पिटाइखाएको थिएँ, आज त्यो घटना कसैको छोराछोरीलाई होला, त्यो त म त एउटा पात्र मात्र हो त्यतिखेर देखेको, त्यो बेला धेरै गाह्रो थियो। यी कुराहरूलाई सबभन्दा पहिला हामीले शिक्षाले चिर्नुपर्छ, यी कुराहरूलाई चाहिँ केही नयाँ किसिमका साक्षरता, नयाँ किसिमका गोष्ठीहरू, विभिन्न कुराहरूले चिर्नुपर्छ र कृषि सम्बन्धी विभिन्नलाई फोकस गर्नुपर्छ। त्यो भइदियो सरकारले एउटा रोजगारीको वातावरण बनाइदियो, जसरी बेरोजगारी युवालाई चाहिँ रोजगारीको वातावरण बनाइदियो भने पक्का पनि विदेशमा होइन स्वदेशमा पनि उनीहरू हलो जोतेर पनि उसलाई सर्वाभिक हुने वातावरण बन्यो, अब हलो जोत्नलाई उसको खेतै छैन,
अब कहाँ कहाँ हलो जोत्ने, कृषि गर्छु भन्छ, कृषि गर्न लगानी छैन, कहाँ गर्ने, उसले पढ्यो यहीँ, उसको बुवा पढेको यहीँ छ, आमा पढेको यहीँ छ, परिवार सबै यहीँ छ, उहीँ पढिया छ, तर उसलाई गर्नलाई 1,00,000 रुपियाँ पनि छैन एउटा भैँसी किन्नलाई, त्यो त्यो अब चाहिँ सरकारले हेर्ने कि नहेर्ने, के कति कारणले उसँग अब धरौटी राख भन्छ, अब त्यसपछि जग्गा उसलाई के भनिरहेको छ, तेरो जग्गा चाहिँ रोडसँग जोडिएको हुनुपर्छ भन्छ, उसँग बाबा खेतै छैन, कहाँबाट रोडसँग जोड्यो, यसलाई चाहिँ सहजीकरण चाहिँ गभर्मेन्टले गर्यो भने विदेश हिँड्नु पर्दैन होला जहाँसम्म लाग्छ धेरै युवाहरूलाई।
हस्, एकदम रमाइलो कुराकानी भइरहेको छ। यतापट्टि छेउमा संयोजकजी हुनुहुन्छ, नेगीजी हुन्छ, अब हामीले भन्यौँ विदेशमा धेरै युवाहरू छन् पनि, अब खास गरी तपाईँसँग तपाईँको यो नेटवर्कसँग जोडिएकाहरू के भन्छन्, के गर्छौँ आफ्नो मातृभूमिमा गएर भन्छन्, तपाईँहरूको त टेलिफोन सम्पर्क सामाजिक सञ्जालमा यसरी भेटघाट भइरहेको हुन्छ, उनीहरूको इच्छा चाहिँ के हो कि तपाईँको यत्रो ठुलो सम्मेलन पनि भइरहेको छ?
हजुर, हाम्रो अब अहिलेसम्म त हाम्रो अब अनलाइनबाटै भएको थियो, हाम्रो प्रत्यक्ष रूपमा त्यस्तो छलफल
त्यति भोलि हुन्छ,
हजुर भोलि मात्रै हुन्छ, त्यो भएको कारणले गर्दाखेरि अब अहिले चाहिँ हाम्रो सङ्गठनलाई चाहिँ कसरी मजबुत गर्ने र त्यसपछि अब सङ्गठन भयो भने हामीले आर्थिक पनि कलेक्सन गर्न सकिन्छ, र त्यसै अनुसार अब पर्सिको त्यो सम्मेलनबाट एक किसिमको निचोड निस्किनेछ। हाम्रो चारवटा विधाहरू छ हाम्रो काम गर्ने, एउटा भयो शिक्षा, भयो अर्को स्वास्थ्य, तेस्रो भनेको पर्यटन, र एउटा संस्कृति। संस्कृति र पर्यटन यदि मिलाउने हो भने त्यसले पनि आर्थिक विकासमा चाहिँ एक टेवा पुर्याउँछ। त्यही भएको कारणले गर्दाखेरि हामीले पनि त्यसमा चाहिँ के उगर्नुपर्छ है, त्यसमा चाहिँ हामीले कसरी योगदान गर्न सक्छौँ भन्ने कुरामा हाम्रो केन्द्रित हुनेछ। र अब यसो हेर्दाखेरि अहिलेका जस्तो कि अब बम सर हुनुहुन्छ, उहाँहरू जस्तै अब बिजनेसम्यानहरू चाहिँ ले पनि अब अलिकता लगानी कुन कुन क्षेत्रमा लगानी गर्दाखेरि हामीले अब यो सुदूरपश्चिमलाई हाम्रो कन्ट्रिब्युट पनि हुन्छ, योगदान पनि हुन्छ, त्यसपछि हामीले पनि हाम्रो जुन चाहिँ लगानी छ त्यसलाई पनि सेफ हुन्छ भन्ने कुरा त्यसमा पनि हाम्रो अब
छलफल
भइरहेछ। हजुर, त्यो भएको कारणले गर्दाखेरि हाम्रो विशेष गरेर शिक्षामा हुन्छ, त्यसपछि स्वास्थ्यमा चाहिँ हाम्रो योगदान गर्ने उच्च छ।
अब 30-40 देशका तपाईँहरूसँग जोडिएका सुदूरपश्चिमेलीहरू कतिको जति आम्दानी गर्छन् अथवा के काम गर्छन्, कुन कुन पेसामा छन्, जसरी यो एउटा उनीहरूले यहाँ लगानी गर्नका लागि पनि अब सामान्य एउटा पेसामा भएको मान्छेले 2-4 लाख ल्याएर त्यति धेरै स्वदेशमा लगानी गर्न नसक्ला, तर त्यो देशी जसरी एनआरएनमा अहिले धेरै ठुल्ठुलो लगानी भएका व्यक्तित्वहरू हुनुहुन्छ, लगानी पनि नेपालमा गर्ने भनेर उनीहरूले प्लानिङ पनि गरिरहेका छन् र लगानी पनि गरिरहेका छन्, हामीले त्यो बन्नका लागि अथवा हामीसँग त्यस्तो छ कि छैन त्यो बारेमा पनि अलिकति जानकारी गराइदिनु न।
हजुर, अब यसो हेर्दाखेरि झन्डै 95% चाहिँ कोही स्टुडेन्ट र प्लस लेबर माइग्रेन्ट भनिन्छ, त्यो अब काम गर्नेहरू मात्रै छन्। मलाई लाग्छ 5% मात्रै अब उहाँ अब सरहरू जस्तै बनाउन त्यस्तो किसिमको व्यवसाय गरेर अथवा कुनै राम्रो
लगानी गर्न सक्ने
खालका छन्। त्यो भएको कारणले गर्दाखेरि हामी अब लगानी चाहिँ हामी यहाँ चाहिँ ल्याउन त्यति नहोला, सक्षम नहोला, तर हामीसँग भएको जुन सिप छ त्यो हाम्रो यो स्थानीय गभर्मेन्टहरूसँग मिलेर, सङ्घ संस्थाहरूसँग मिलेर हामीले केही यो क्षेत्रमा केही न केही हाम्रो इनपुट हाम्रो छ, त्यो सिप चाहिँ यहाँ चाहिँ प्रयोग गर्न सक्छौँ।
यहाँलाई के लाग्छ लोकेन सर, त्यही हो कि के?
एकदमै राम्रो कुरा छ। त्यसमा कस्तो छ भन्दाखेरि जस्तो युरोपको कुरामा, युरोपमा जति पनि गइरहेछ या अल नेपाल जहाँको भए पनि या सुदूरपश्चिमको होस्, त्यहाँ जाने स्किल पर्सन मात्र हो, त्यो 100% स्किल मात्र जान्छ, त्यसमा 99% भन्न पनि मिल्दैन, त्यहाँ चाहिँ स्किल पर्सन गइरहेछ, सो कारणले गर्दा उसले बुझेको छ र उसले त्यहाँ गएर केही गर्न नै सकिरहेको हुन्छ र त्यहाँको दुर्घटना हुने चान्स कम हुन्छ स्किल पर्सन। र जब गल्फको कुरा गर्ने हो भने, अब गल्फमा चाहिँ के हुन्छ भन्दाखेरि नन स्किल पर्सनहरू गइरहेको छ, त्यो नन स्किल पर्सनले के समस्या आइरहेछ त्यहाँ भन्ने भने, तर एउटा खुसीको कुरा दिन्छु होला, त्यो हजारौँको मासमा चाहिँ एक दुईजनालाई समस्या होला, अहिले यो एफएममा बोल्दै गर्दाखेरि ठुलो कुरा गर्यो त्यो स्टेजबाट भन्ने कुरा होला, त्योमा क्षमा चाहन्छु। तर गल्फको कुरामा भन्यो भने सुदूरपश्चिमबाट चाहिँ प्राय त्यो हाउसमेन्टमा काम गर्ने न्यून नै छ, होला नि 2-4-5%, तर एभरेजमा पूर्वेली समाजबाट जो हाम्रै पूर्वबाट जानेहरू जति छन् नेपालको, सुदूरपश्चिमबाट चाहिँ हाउसमेन्टमा काम गर्ने, क्लिनरमा काम गर्ने, लो लेभलमा काम गर्नेहरू अलि कम छ, बरु होटलमा अलि होला, त्यो पनि स्किल पर्सनभित्र जान्छ र केही गर्न सकौँ भन्ने केही अलिकता जानेको मान्छे गइरहेछ। तर अहिले पछिल्लो आवरमा चाहिँ, अहिले यो भन्दै गर्दाखेरि लाग्न सक्छ म ट्राभल टुरिज्ममा काम गरेर हुनाले केही डाटाहरू मसँग छ, त्यसैले पछिल्लो आवरमा चाहिँ केही कारणवश विभिन्न कसै कसैको कुरा सुनेर आफूसँग क्षमता नभएका पनि हे त्यहाँ पैसा कमाइ हुन्छ, भारतभन्दा त्यहाँ बढी बढी आम्दानी छ भन्ने हिसाबले झुक्किएर केही प्रतिशत मात्र अहिले थोरै व्यक्ति, त्यो पनि 100 मा 5 होलान्, त्यस्ता व्यक्तिहरू अहिले चाहिँ गएका छन्। तर एभरेजमा भन्ने हो भने जुन गल्फको कुरा भने, हामी सुदूरपश्चिमको मान्छेहरू चाहिँ त्यो हाउसमेडमा काम गर्ने, घरमा काम गर्ने र क्लिनरमा काम गर्ने अलिक कम नै एभरेजमा छ। र युरोप र एसियामा, जुन युरोप र जो एसिया गल्फका गल्फमा चाहिँ त्यो फरक देखिरहेको छ एउटा कुरा। र त्यसैले गर्दाखेरि अब हामीले ती युवाहरूलाई त्यहाँ चाहिँ अहिले चाहिँ अहिले पछिल्लो अरमा हामीले यही काम गर्ने क्रममा चाहिँ हामीले त्यस्ता आइपरेका समस्याहरूलाई चाहिँ सहजीकरण गर्नका लागि त्यहाँ भएका अब यस्ता अप्ठ्यारा पर्छन्, कोही कसैलाई चाहिँ गएर काममा झन्झट परिरहेको अवस्थामा कसैले चाहिँ फर्किनुपर्ने अथवा कोही मृत्यु नै भयो त्यो हुने कारणले गर्दाखेरि हामीले अन्तर्राष्ट्रिय समाजले पनि एक किसिमको अहिले मापदण्ड बनाएका छौँ र त्यहाँ भएका समाजहरूलाई पनि परिचालित, त्यहाँका देशमा जुन सुदूरपश्चिम समाज छन् उनीहरूले सहयोग पनि गरेको छ। इन्सुरेन्स हामीले जस्तो अहिले दुबईको कुरा हेर्नु चाहिँ 1,00,000 रुपियाँ नै हामीले दिने गरेका छौँ, त्यसरी पनि सहयोग गरेर चाहिँ युवाहरूलाई त्यहाँ भएका अप्ठ्यारो नपरौँ भनेर चाहिँ सहयोग पनि हामीले गरिरहेछौँ।
हस्, अब यो विदेशी जनशक्तिलाई कसरी बोलाउन सकिन्छ नेपालमा, सरकारले के गर्नुपर्छ र तपाईँ हामीले के गर्न सक्छौँ भन्ने कुरामा हामी कुराकानी गर्छौँ। श्रोता, तपाईँ सुदूरपश्चिमको आवाज दिने सेवा 93.8 मेगाहर्जको तरङसँगै बैतिको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको तदर्थ समितिका संयोजक हुनुहुन्छ भरत सिंह नेगी र समाजकै सहसंयोजक हुनुहुन्छ लोकेन्द्र बहादुर बम। कति नै जानु होला, फेरि पनि पालो भएको छ ब्रेकको।
के भो भाउजू, किन कराइरहनु भएको छ?
के गर्ने बाबु, महिना दिन भइसक्यो, कहिले के सन्चै हुँदैन। धेरै ठाउँमा देखाइसके, के गर्ने होला, दिक्क भइसके।
अनि अस्पताल जानु भएन त?
अस्पताल त गएकै हो, तर एउटा डाक्टरले उपचार गर्छ, फेरि अर्कोलाई देखाऊ भन्छ, अर्कोले अर्कोलाई, कसलाई देखाउने। म त वाक्क भइसकेँ बाबु, पैसा मात्र खर्च हुन्छ, के गर्ने होला। अब त काठमाडौँ नै जानुपर्छ कि क्या हो बाबु।
ल भाउजू, के कुरा गर्नुभएको? अहिले त काठमाडौँ र भारतमा रहेका सम्पूर्ण विशेषज्ञ डाक्टरको सुविधा धनगढीमै छ नि, किन बाहिर जाने?
धनगढीमा अरे बाबु, कुन ठाउँमा छ बाबु यस्तो अस्पताल, त्यहाँ के सुविधा छ बताइदिनुहोस् न।
ल सुन्नुहोस् भाउजू, धनगढीको नवजीवन अस्पतालमा सम्पूर्ण रोगको विशेषज्ञ डाक्टरहरू उपलब्ध छन्। अनि अर्को कुरा, तपाईँले एउटा डाक्टरको पुर्जा बनाउनु भयो र त्यो डाक्टरले अर्को डाक्टरलाई रिफर गर्यो भने त्यही पुर्जाबाट अर्को विशेषज्ञ डाक्टरलाई पनि देखाउन सक्नुहुन्छ।
कुन कुन रोगका विशेषज्ञ छन् त बाबु नवजीवन अस्पतालमा?
त्यहाँ त काठमाडौँ तथा कोहलपुर मेडिकल कलेजमा लामो समय काम गरिसक्नु भएका हाड जोड्नी, स्त्री रोग, बाल रोग, ल्याप्रोस्कोपिक सर्जन, मुटु, छाती, पेट रोग, नाक, कान, घाँटी, छाला तथा यौन रोग र विभिन्न किसिमका अपरेसनहरू समेत गरिन्छ नि भाउजू।
लौ बाबु, मलाई नवजीवन अस्पतालको फोन नम्बर बताइदिनुहोस् न त।
हुन्छ भाउजू, धनगढीको उत्तर बेहडीमा रहेको नवजीवन अस्पताल, फोन नम्बर 091-521-233 हो भाउजू।
लौ बाबु धन्यवाद, कस्तो राम्रो कुरा सुनाउनु भयो, म भोलि नै नवजीवन अस्पतालमा जान्छु।
ए दाजु,
के भन्छ कान्छा,
के हो तिम्रो गाडी त जहिले पनि टिलिक्क परेको हुन्छ, के रिठाले हुन्छ हौ?
रिठाले होइन कान्छा, मेरो गाडी टल्काउने एउटै मात्र ठाउँ निङ्ला सैनी हाइड्रोलिक सर्भिसिङ सेन्टर हो, त्यही लान्छु, गाडी आफै टल्किन्छ।
हो र भने
हो नि त,
अत्याधुनिक मेसिनद्वारा डिलक्स बस, कार, ट्रक, मोटरसाइकल, टेम्पो, अटो रिक्सा, स्कुल भ्यान तथा सम्पूर्ण टु व्हीलरदेखि फोर व्हीलरसम्मका गाडीहरूका साथमा सिट कभर र पर्दाहरू पनि धुन परेमा एउटै मात्र सम्झिनु पर्ने नाम निङ्लासेनी हाइड्रोलिक लिफ्ट वासिङ सर्भिसिङ सेन्टर, बोराडाँडी 3 धनगढी, हुन्डा सोरुमको अगाडि। सम्पर्क नम्बर 98488-57-699 र 98-15-67-74-20।
समृद्धिको ढोका अब उघार्नु सबैले, एक घर एक खाता अब खोल्नु सबैले, व्यवसाय विस्तार हुन्छ आय बढ्छ, एक घर एक खाता खोले बचत बढ्छ, सुरक्षित हुन्छ जिन्दगी, भविष्य जोगिन्छ।
नेदरल्यान्डको ट्रिपल ए श्रेणीको एफएमओ ब्याङ्कसँग साझेदारी भएको विश्वासिलो एनएमबी ब्याङ्कको एक घर एक खाता कार्यक्रम योजना अन्तर्गत खाता खोलेर समृद्धिको पहिलो पाइला बढाउनुहोस्, साथै एनएमबी ब्याङ्कमा खाता खोलेर पाउनुहोस् डेबिट कार्ड, मोबाइल ब्याङ्किङ, लघु वित्तीय कर्जा लगायत सबै सुविधा। आफ्नो हरेक आर्थिक कारोबारको लागि ब्याङ्किङ प्रणालीको प्रयोग गरौँ, सम्भावित आर्थिक अनियमितताबाट बचौं। एनएमबी बैंक, एक घर एक खाता, समृद्धि को पहलो पहला।
यो व्यापारिक विश्रामपछि पुनः स्वागत छ। श्रोता तपाईँ सुदूरपश्चिमको आवाज दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत 103.6 मेगाहर्जमा कार्यक्रम फेस टु फेस सुनिरहनु भएको छ। आजको फेस टु फेसमा हामीसँग हुनुहुन्छ अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमेली समाजको तदर्थ समितिका संयोजक भरत सिंह नेगी र समाजकै सहसंयोजक हुनुहुन्छ लोकेन्द्र बहादुर बम। हामी कार्यक्रमको अन्तिम खण्डमा छौँ। म लोकेन्द्रजीका आउँछु। जसरी तपाईँले काठमाडौँमै भएको टुर्स एन्ड ट्राभल्स अथवा पर्यटन क्षेत्रको लगानी बन्द गरेर युएईमा पुग्नु भएको छ, अब फर्किएर सुदूरपश्चिम आउने, यहाँको पर्यटन चम्काउने, यहाँको पर्यटनमा लगानी गर्ने बेला भएन?
भइसकेको छ, त्यो ढिला भइसकेको छ अबको अवस्था हेर्दाखेरि। किनकि अब नेपालको पूर्वाधारहरू, नेपालको स्थानीय निकायहरू सबै कुराहरूमा अब मजबुत बनिरहेको छ। त्यो सबै प्रक्रियाहरू अब राजनीति स्तर भइरहेको अवस्था हो। मलाई लाग्छ यति बेला चाहिँ यदि कुनै पनि व्यापारीले यदि व्यावसायिक रूपमा चाहिँ अब नेपालमा चाहिँ सुरु गर्ने बेला भएको छ। म आह्वान पनि गर्छु, सायद म छिटै नै मै पनि केही सुरु गर्ने बेला छु यहाँ, र सानै भए पनि त्यसैले गर्दाखेरि अब चाहिँ बेला भएको महसुस भएको छ। किन भन्दाखेरि राजनीतिक पक्षहरूबाट नै विभिन्न अस्थिरता भइरहेको थियो भने अहिले उनीहरू चाहिँ एक ठाउँमा आइसकेको बेलाले गर्दाखेरि अब चाहिँ ढिला भएको छैन। अब हामीले ढिला नगरिकन सुरु गरौँ भन्छु सबैलाई।
तपाईँले यसो अब तपाईँको नजरबाट भन्दाखेरि के छ के पर्यटनको त्यस्तो सम्भावना हाम्रो यहाँ?
पर्यटनको सम्भावना धेरै छ, तर एउटै कुरा के हो भने अब सम्भावना भन्दाखेरि नेपालमा पर्यटनीय क्षेत्र, पर्यटक कहाँ हो, कुन क्षेत्रलाई फोकस गर्ने भन्ने कुरा छ। बाहिरबाट आयो भने पर्यटकहरू आउँछन् र उनीहरूलाई एउटै पोखरा देखाइरहेको छ, एउटै चितवन देखाइरहेको छ, एउटै काठमाडौँ, त्योभन्दा बाहिर लुम्बिनी भन्दा आउन सकिरहेको छैन। त्यो नआउनका विविध कारणहरू छन्। सम्भावना सुदूरपश्चिममा नभएको होइन, सुदूरपश्चिमलाई सम्भावनाको एउटा राम्रो मुख्य रूपमा सम्भावना हेर्ने भने एउटै खप्तडलाई मात्र विश्वमा चम्काउन सक्यो भने र खप्तडलाई मात्र यदि टुरिज्ममा चाहिँ ल्याउन सक्यो भने त्यो सुदूरपश्चिमको विकास मात्र छैन, त्यसले नेपालको समग्र विकासमा चाहिँ टेवा पुर्याउनेछ। त्यहाँका ती 22 पाटनहरू छन्, त्यहाँ भएका विभिन्न हरियाली विभिन्नहरू छन्। र मेन कुरा के भन्दाखेरि अर्को कुरा, एउटा सुदूरपश्चिमको सम्भावना बढी देखेको छु मैले असम्भावना भन्दा पनि, तर के छ भने नजिकै इन्डिया छ र भारत नजिकै छ। भारतको वर्षेनी 2,18,00,000 मान्छे चाहिँ वर्षेनी विदेशमा चाहिँ घुम्न जान्छन्। त्यसको 2% 5% मात्र ल्याउने भने 1,00,000 मान्छे आउन यहाँ छ, र त्यसका लागि चाहिँ पूर्वाधार यहाँ हुन जरुरी छ। सुदूरपश्चिममा पूर्वाधार नहुँदाको मात्र हो एउटा भनिएको छ नि, तर यहाँ पर्यटनको सम्भावना छ भन्छन्। यहाँ चाहिँ विभिन्न अहिले नाटा छ, एउटा टुरिज्ममा लागिरहेछ र अन्य पनि यहाँका विज्ञहरू अहिले चाहिँ टुरिज्मलाई चाहिँ फोकस गरिरहेको छ, तर त्यसलाई चाहिँ अब सरकारले पनि अलिकता फोकस गरोस्। त्यो सरकारले फोकस भन्दा पनि मलाई के लाग्छ, सम्भावनालाई चाहिँ अझ त्यसलाई सत्यतामा ल्याउन सकिन्छ। म त अझ एउटा अर्को पनि यही एफएमबाट चाहिँ के भन्न चाहन्छु भने यहाँका पूर्वाधार छिटोभन्दा छिटो तयारका लागि चाहिँ स्थानीय निकाय चाहिँ अलि जुझारु होस् र सक्रिय होस्, र जसरी चाहिँ यहाँका अन्तर्राष्ट्रिय विमानस्थलहरू छिटो, जस्तै धनगढीको विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुराहरू जो पहिलादेखि चलिरहेको छ, यसलाई छिटोभन्दा छिटो चाहिँ त्यसलाई कार्यान्वयनमा आओस् र छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय विमानस्थल होस्। किनभने अझ यसैबाट चाहिँ म सबैलाई थाहा भएको कुरा हो, हजुरहरूलाई पनि थाहा छ, बझाङको एयरपोर्ट आज 4 वर्षदेखि बन्द छ, एउटा गोरेटो बनाइरहेको छ, पर्यटनका कुराहरू जोडिरहेका छन्। पर्यटनका बारेमा आज धनगढीमा पनि ठुल्ठुला बस भइरहेको छ, नेपाल सरकारमा होइन, काठमाडौँमा मात्र बस भइरहेको छैन, चितवन र लुम्बिनीमा मात्र बस भइरहेको छैन, धनगढीमा पनि बस भइरहेको छन् विज्ञको टिमहरू। तर विज्ञको टिमहरू बस हुने कुरामा के हो त पर्यटन विकासको पूर्वाधार गर्नलाई सुरु गर्ने भन्दाखेरि, पहिला त पर्यटन ल्याउनका लागि उनीहरूलाई सहज किसिमको वातावरण, सहज किसिमको यातायातको सुविधा, सहज किसिमको खाना बस्ने सुविधा त हुनु पऱ्यो नि। 9 बजे यहाँका रेस्टुरेन्टहरू बन्द छन्, अब तिनीहरूले त्यसलाई चाहिँ 10-11 बजेसम्म परिचालन गर्न सकिन्छ कि? त्यो किसिममा सोच्न जरुरी छ। त्यो स्थानीय निकायबाट, स्थानीय व्यवसायबाट हुने कुराहरू हो, तब पर्यटनहरू चाहिँ आकर्षण।
तपाईँले भने जस्तै एउटा गजबको कुरा सुनाउँछु, धनगढीमा अस्ति 4-5 दिन मात्रै दसैँ मेला भयो, 10 बजेसम्म बजार खोल्नुपर्छ है, अस्पतालदेखि पार्क चोकसम्मको, त्योभित्र हामी सेक्युरिटी दिन्छौँ भनेर सुरक्षाले सेक्युरिटी दियो, व्यापारीहरू तयार भए। 10-11 बजेसम्म मान्छे बाल बच्चा लिएर बडा चहलपहल थियो,
हजुर,
दशमीको नवमीको दिनसम्म त्यो चल्यो। मान्छेले गर्न चाह्यो भने त हुँदो रहेछ नि,
हुन्छ नि,
सबै बजारको मान्छे त्यहाँ सपिङका लागि गयो, व्यापार पनि बढ्यो, मान्छेहरूले त्यहाँ घुमे पनि, केही नित्य नाचगान पनि भयो, रमाइलो पनि भयो, दसैँ मेला हुन कमसेकम 10-11 बजेसम्म खोल्नु पऱ्यो।
हो, गर्न चाह्यो भने हुन्छ भन्ने कुरा प्रुफ यहाँका जनताले गरिसकेको छ। त्यो प्रुफ यति ठुलो प्रुफ छ, त्यो हामीले सबैले धन्यवाद दियौँ र साथमा साथ र हातमा हात मिलाएको कुरा हो। हेर्नुहोस्, सुदूरपश्चिम अखण्ड हुँदाखेरि अवस्था हेर्नुहोस् त, सबै राजनीति स्थानीय निकायहरू, सबै यहाँका बुद्धिजीवीहरू, सबै व्यवसायीहरू के एक भएको थिएन? के अब चाहिँ यदि त्यो गर्न सकिदैन एकचोटि जसरी अखण्ड सुदूरपश्चिमका लागि हामीले एकमत भएको थियौँ नि अब यही एकमत चाहिँ त्यो धनगढी एयरपोर्टको लागि हुनुपऱ्यो त्यो पर्यटनका लागि हुनुपऱ्यो सुदूरपश्चिमको पर्यटनका लागि सबै अब त्यही अखण्ड सुदूरपश्चिम एकता भए जसरी एकपल्ट फेरि एक हुने दिन आएको छ र मलाई लाग्छ अझ नेपालले त योभन्दा पहिला पनि पर्यटन वर्ष बनाएको थियो अथवा सुदूरपश्चिमले पनि पर्यटन वर्ष बनाउने दिन आयो छिटोभन्दा छिटो आइरहेछ यो हतार नगरौँ
सुदूरपश्चिम पर्यटन वर्ष मनाउनु पर्छ
मनाउँदा अझ बेटर होला
सुदूरपश्चिमका स्थानीय निकाय सुदूरपश्चिमका व्यापारीहरू पर्यटन व्यवसायीहरू हैन
हुन्छ म किन यसलाई फोकस गरिरहेको छु भने अहिले अहिले हेर्नुहोस् अहिले काठमाडौँ गइरहेछ मान्छे पर्यटन आइरहेछ जो इन्डियाको पर्यटन पनि नेपालमा आइरहेछ दुई चार लाख नेपालमा आइरह होला वर्षेनी तिनीहरू जान्छ कतिपय त आफ्नै गाडीहरू लिएर आएछ इन्डियाबाट आउने कस्टमर प्रायः यसो पर्यटनहरू आफ्नै बस ल्याउँछ होइन काठमाडौँको एयरपोर्ट हुन्छ
तपाईँलाई त मभन्दा बढी थाहा छ नेपालगञ्जको एयरपोर्टको वरिपरि होटलहरू सामान्य होटलहरूमा पनि पर्यटकहरू बसेका छन् यो जति बेला मानसरोवर यात्रा हुन्छ होइन उनीहरू दिल्ली अथवा भारतको कुनै एयरपोर्टबाट काठमाडौँ आउँछ काठमाडौँबाट नेपालगञ्ज आउँछ नेपालगञ्जबाट सिमीकोट जान्छ त्यहाँबाट अनि मात्रै हो मानसरोवरका लागि जानु पाउँछ
हो
तर तपाईँकै जिल्ला गृह जिल्ला बझाङको बाटो यदि बन्यो भने नेपालबाट मानसरोवर जाने सबभन्दा छोटो दूरीको बाटो भन्छ
हो एकदम हो
होइन योपालि खुसीको कुरा नागरिक उड्डयन प्राधिकरणले 4 करोड विनियोजित गरेर चैनपुर विमानस्थल पक्की गराउने योजना अथवा कार्यक्रममा राखेको छ त्यो बन्ला तर यी कुराहरू सरकारले गरिदिनु पऱ्यो होइन
पहिला सरकारले होइन पहिलो पूर्वाधार बनाउनुको लागि सक्रियता सरकार हुनु पऱ्यो सरकारले दिएको बजेटलाई अब तको खुसीको कुरा छ स्थानीय निकायहरूको चुनाव भइसकेको छ अब स्थानीय निकायले पनि चुस्त र दुरुस्त छिटो गर्नु पऱ्यो त्यो बझाङको एयरपोर्टको कुरा मात्र म यो फेमबाट गर्न चाहन्न हाम्रो साँफेको एयरपोर्ट के भइरहेछ महेन्द्रको एयरपोर्ट के भइरहेछ के बस पुर्याउनु मात्र बझाङमा बस पुर्याउनु साँपेमा बस पुर्याउनु मात्र
सरकारको दायित्व
हो र के त्यो गोरेटो बाटो बनाउनु मात्र सरकारको दायित्व हो त यी कुराहरू छ त्यहाँको पूर्वाधार र त्यहाँका जनताहरूलाई सुविधा दिन लायकको भन्यो कि भनेन त्यो त्यो बाटो त्यसपछि एयरपोर्ट बन्द होस् न कि एयरपोर्ट बन्द गर्ने क्रममा योभन्दा पहिला म बच्चा थिएँ जतिखेर स्कुलमा पढ्थेँ त्यतिखेर बझाङबाट डाइरेक्ट काठमाडौँ प्लेन चल्थ्यो खै त अहिले धनगढीबाट बझाङ चल्दैन नेपालगञ्जबाट बझाङ चल्दैन किन त के गोरेटो बाटो बनाउनु चाहिँ सबै कुरा हो आज 12 घन्टा लगिरहेको छ त्यतिखेर 45 मिनटमा यहाँबाट यात्रा हुन्थ्यो काठमाडौँ पुग्न एक घन्टा 20 मिनट लाग्थ्यो आज चाहिँ काठमाडौँ पुग्न 3 दिन लागिरहेछ अब पर्यटन कसरी भित्त्याउने पर्यटनको एउटा सेड्युल हुन्छ टाइमै हुन्छ उनीहरू सेड्युल टाइममै हिँड्छ आज मलाई पनि रहर छ खप्तर जानलाई
हामी कार्यक्रम एकदम अन्तमा छ म यता नेगी सर कहाँ आउँछु अब तपाईँ जस्ता एक्सपर्ट जनशक्तिहरूलाई नेपाल बोलाउनका लागि अथवा नेपाल सरकारले तिमीहरू फर्क तिमीहरूको व्यवस्था यहीँ हुन्छ भन्ने दिन कति कुर्नुपर्छ हामीले अथवा के गर्नुपर्छ
तर अब मलाई लाग्दैन कि धेरै कुर्नु पर्ला भन्ने अब 10 वर्षभित्र चाहिँ अब यो सम्भावना अब देखिरहेको छु
तपाईँहरू जस्तो विशेषज्ञ जनस्वास्थ्यको विशेषज्ञ पर्यटनको विशेषज्ञहरू फर्किन्छन् स्वदेश
एकदम मलाई एकदम विश्वास छ एकदम विश्वास छ 10 वर्ष जति लाग्छ होला हाम्रो अब किनभने अब यो सरकार पनि अब अलिकता स्थिर सरकार भइदिने हो भने र अलिकता लङ टर्म जुन चाहिँ प्लान अब सरकारले ल्याइदिने हो भने पक्कै पनि 10 वर्षभित्र त्यस्तो सम्भावना छ
हस् यहाँ दुवैजनालाई धेरै धेरै धन्यवाद
धन्यवाद
यहाँहरूलाई पनि धेरै धन्यवाद
श्रोता तपाईँसँग बस्ने धेरै मन थियो तर के गर्ने समयले नेटो काटिसकेको छ बसमा आइदिनु भएकोमा अन्तर्राष्ट्रिय नेपाली सुदूरपश्चिमी समाजको तदर्थ समितिका संयोजक भरत सिंह नेगी र समाजकै सहसंयोजक लोकेन्द्र बहादुर बमलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रविधिमा साथ दिने साथी गङ्गा बोगटी हुनुहुन्छ नयाँ साथी हुनुहुन्छ बाहिरपट्टि उहाँलाई पनि धेरै धेरै धन्यवाद दिँदै दिनेश एफएमसँगै बैतडीको रेडियो स्वागत सुनिरहनुभएका सम्पूर्ण श्रोतालाई पनि धन्यवाद दिँदै शिवराज भट्ट बिदा हुन्छु नमस्कार